नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। सरकारी सेवामा आरक्षण व्यवस्थाको विरूद्धमा बंगलादेशमा शुरू भएको विद्यार्थी आन्दोलनले सत्ता ढलाएको छ। 15 वर्षदेखि शासन गरिरहेकी शेख हसिनाले प्रधानमन्त्री पद मात्र छाड्नु परेन कि देशै छाडेर भाग्नु पर्यो। बंगलादेशको पछिल्लो घटनाले कैयौं संकेत गरेको र कैयौं सन्देशहरू दिएको विश्लेषण गरिएको छ। यिनै विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौ। राजनीतिक विश्लेषक ध्रुवहरि अधिकारी हामीसँग हुनुहुन्छ। अधिकारीज्यू
हजुर नमस्कार, श्रोताहरूलाई अभिवादन,
स्वागत छ यहाँलाई। अब बंगलादेशको जुन पछिल्लो घटना भयो, यो घटनालाई लिएर विभिन्न खालका विश्लेषणहरू गरिएका छन्। मूल रूपमा आरक्षण विरोधी केही विद्यार्थीहरूले शुरू गरेको आन्दोलनले यस्तो चाहिँ राजनीतिक रूप लियो कि अब सत्ता नै ढल्यो, ऐतिहासिक रूपमै ढल्यो, प्रधानमन्त्रीले देशै छाड्नु पर्यो, अब प्रधानमन्त्रीले राजनीति गर्नुहुन्न भनेर उहाँको छोराले पत्रकार सम्मेलन गरेरै जानकारी दिनु पर्यो। यो अवस्थालाई कसरी लिन सकिएला?
अब यो कसो भने, अस्ति 5 तारिकमा, अगस्तको 5 तारिक, अस्ति हिजोछाडि अस्ति सोमबार त हो नि, अब त्यो चाहिँ नि अचानक भएको घटना चाहिँ होइन। अब के भने, गएको जनवरीमा जब निर्वाचन आयोजना गरियो बङ्गलादेशमा, त्यो बेलामा त्यो निर्वाचनकै बेलामा चाहिँ के भने, विपक्षीहरूले कोही पनि भाग लिएनन्, बहिष्कार गरेका थिए, असन्तुष्टि व्याप्त थियो। अब त्यहाँको शासन शैलीप्रति, शेख हसिनाको शासन व्यवस्थाप्रति मान्छेहरूको असन्तुष्टि व्याप्त थियो। अब त्यो व्याप्त भएको असन्तुष्टिलाई अभिव्यक्ति दिने विभिन्न माध्यमहरूको हुँदाखेरि यो विद्यार्थीको आन्दोलन चाहिँ एउटा न्यू बन्न गयो। त्यो त्यसले गर्दाखेरि विद्यार्थी आन्दोलनमा त अब त्यहाँ आरक्षणको विरोध भएको भन्ने कुरा हो मुख्य कुरा। त्यो वास्तवमा आरक्षणको विरोध हुनु स्वाभाविक पनि थियो। त्यो चाहिँ के भनेदेखि, अब योग्यताको आधारमा भन्दा पनि, अब पहिले चाहिँ 1971मा बङ्गलादेश स्वतन्त्र हुँदा योगदान गरेका मान्छेहरूका छोराछोरी नाति नातिना तिनीहरूलाई चाहिँ दिने, उनीहरूलाई सुविधा दिने हो, 30% जति त्यसको छुट्याएर बाँकी मात्रै अरूलाई बाँध्ने भन्ने जुन व्यवस्था थियो, त्यसको विरोध बिचमा भएर फेरि हेरफेर पनि भएको। तर पछिल्लो समयमा अब त्यो स्पष्ट पनि नभएको र बढी चाहिँ थोपरिएको भन्ने विद्यार्थी समुदायबाट ऊ भएको विरोध भएको हुनाले, त्यो एउटा प्रकृति त्यस्तो देखियो कि एउटा न्यू हुन गयो। त्यो अब व्यापक असन्तुष्टि भएको हुनाले त्यसको अभिव्यक्ति त्यसरी आयो, जुन चाहिँ नि बडा दुःखदायी ढङ्गले चाहिँ अगाडि बढिराखेको, अझै पनि टुङ्गो लागिराखेको अवस्था छैन। बङ्गलादेश स्थिर भएको एउटा निश्चित अवस्थामा एउटा विदिशा पक्रिन्छ भन्ने स्थितिमा छैन अहिले पनि।
हजुर, जस्तो अब भनौँ न, अब आरक्षणको पनि यहाँले एउटा सन्दर्भ उल्लेख गर्नुभयो कि जतिखेर बङ्गलादेश स्वतन्त्र हुने क्रममा स्वतन्त्रता आन्दोलनमा लडेकाहरूलाई दिइने सुविधाको नाममा उनीहरूको छोरा छोरापछि नाति पुस्ता अथवा नाति नातिना पुस्तासम्मलाई त्यो अधिकार दिन थालिएपछि त्यसको एउटा असन्तुष्टि भयो, र त्योसँगै जोडिएका अन्य क्षेत्र पक्षलाई जुन आरक्षण दिने भयो त्यसले आरक्षणको ठूलो भनौँ न सरकारी सेवाको ठूलो चाहिँ क्षेत्र चाहिँ आरक्षणले ओगट्ने भयो। जो मेरिटबाट जान चाहन्छन्, जो वास्तवमा योग्य छन्, उनीहरू चाहिँ पछाडि पर्ने भए। अब यो एउटा न्यू मात्रै हो कि यो एउटा महत्त्वपूर्ण मुद्दा हो, यसलाई अलिकति विश्लेषण गर्नुहोस् न। जस्तो अब यो
हजुर, यो चाहिँ यो न्यू मात्रै त होइन, किनभने सामान्य स्थितिमै चाहिँ नि अब मेरिटको बेसिसमा जानुपर्ने भने, मतलब मान्छे योग्य छ, सिपालु छ, त्यसको परीक्षण हुनुपर्छ, परीक्षणमा चाहिँ पास भएको मान्छे चाहिँ एउटा जे कामको लागि खटाउन खोजिएको त्यसमा जान पाउने हुनुपर्छ, जुन छात्र वृत्तिको लागि छानिन खोजेको हो त्यसमा पाउने हुनुपर्छ। अब यसमा कुनै सन्देह नै भएन, भारतमा चाहिँ यो त्यस्तै किसिमको आरक्षणका कुराहरू, जातिपातिका आधारमा दिने आरक्षणका कुराहरूले त्यहाँ विग्रह चाहिँ भारतमा पनि भइरहेको छ। तर के भने, भारत एउटा ठुलो देश भएको हुनाले उनीहरूले केही किसिमले त्यसलाई समायोजन पनि गर्दैछन्, भिड्दै पनि छन्, त्यो हटाउन कोसिस पनि भइराखेको छ। अब त्यस्तै किसिमको चाहिने सन्दर्भ नेपालमा पनि आयो विभिन्न कारणले, विभिन्न परिप्रेक्ष्यमा 62-63 आन्दोलन पनि ऊ छन्। तर एउटा व्यापक, तपाईँले भन्न खोज्नु भएको न्यू मात्रै हो कि साँच्चीकै त्यसमा चाहिँ नि महत्त्वपूर्ण कुरा पक्ष चाहिँ लुकेको छ, जन सामाजिक असन्तुष्टि ल्याउनमा भन्दा त्यो महत्त्वपूर्ण चाहिँ नि त्यो बुँदा चाहिँ नि त्यसमा परेको छ, त्यही नै हो।
हजुर, यहाँले अघि एउटा सन्दर्भ अर्को पनि उल्लेख गर्नुभयो कि भर्खरै मात्र गत जनवरीमा त्यहाँ निर्वाचन भएको थियो, निर्वाचनमा विपक्षी पार्टीहरूले बहिष्कार गरेका थिए, विपक्षी नेताहरू अब कतिपय जेलमै थिए, भर्खरै मात्रै चाहिँ विपक्षी दलको एउटा वरिष्ठ नेता छुट्नु भएको छ। यद्यपि उनीहरूले जुन बहिष्कार गरे पनि जनसमर्थन यो हदसम्म जाने जनसमर्थन भनौँ न, विरोधमा सड़कमै उत्रिने जनसमर्थन चाहिँ विपक्षीहरूसँग थिएन र मतका आधारमा पनि कहीँ कहीँ असन्तुष्टि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले होइन यो यसमा कहीँ न कहीँ धाँधली भयो भनेर भने पनि मूल बंगलादेशले चाहिँ त्यसलाई स्वीकार गरेकै अवस्था थियो। अब जुन परिस्थितिहरू जसरी घटनाक्रमहरू विकास भएर आयो, भनौँ न चाहिँ शेख हसिनाले चाहिँ पत्रकार सम्मेलनमा रजाकार भनिन् विद्यार्थीहरूलाई, जुन रजाकार भन्ने शब्द चाहिँ स्वतन्त्रता सेनानी स्वतन्त्रता आन्दोलनका क्रममा चाहिँ पाकिस्तान पक्षधरहरूलाई भन्ने गरिन्थ्यो, यी शब्दहरू अनि शासन चलाउनमा शासन शैलीमा आएको निरङ्कुशता, यसले चाहिँ कति काम गर्यो?
त्यो त्यसले पनि काम गर्यो र के भने तपाईँले जुन भन्नुभयो नि मूल रूपमा चाहिँ बङ्गलादेशका मान्छेहरूले त स्वीकारै गरेका थिए नतिजालाई भन्ने कुरा, त्यो कस्तो छ भने हामीले सत्तामा झट्ट हेर्दाखेरि हो त्यसको विरोध भएन, तर विरोध त भइगयो, जनवरीमा चुनाव भयो, आज चाहिँ जनवरी 7 चुनाव भएको थियो, आज अगस्तको 7 आइपुग्दाखेरि हामी यो स्थिति देखिराखेका छौँ। त्यो के भने भुसको आगो चाहिँ भित्रभित्र चाहिँ नि असन्तुष्टिहरू असन्तोषहरू आक्रोशहरू त्यहाँ चाहिँ नि बढिरहेको अवस्था थियो र के भने अलि पश्चिमा देशहरूले पनि अब त्यसमा फेरि अर्को पाटो पनि हुनसक्छ, पश्चिमा देशहरूले चाहिँ नि खास गरी अमेरिकाले युरोपियन देशहरूले नेपाल के अरे बङ्गलादेशमा चाहिँ नि जुन निर्वाचन भएको छ त्यो स्वच्छ खालको भएन, त्यहाँ चाहिँ नि मानव अधिकारको दमन भएको छ, त्यहाँ चाहिँ नि प्रेस स्वतन्त्रतालाई कुण्ठित गरिएको छ, वास्तवमा चाहिँ नि कतिपय कुराहरू जानकारी चाहिँ त्यो प्रेस चाहिँ स्वतन्त्र स्थितिमा नरहेको कारणले चाहिँ नि आएन। अब यही आन्दोलनको क्रममा पनि कति दिनसम्म चाहिँ इन्टरनेट बन्द सम्पूर्ण कुराहरू बन्द भएका थिए, त्यसले गर्दाखेरि कतिपय चाहिँ नि त्यो प्रहरीबाट भएका कारवाहीहरू यी सबै चाहिँ गतिविधिहरूले मान्छेमा झन् चाहिँ नि एउटा आक्रोश चाहिँ नि बढाइराखेको अवस्था थियो। अब यही क्रममा प्रहरीहरूसँगै चाहिँ नि जिउँदै जलाइएको 13-14 प्रहरी जलाइएको भन्ने पनि खबर आएको छ, त्यसले गर्दा प्रहरी नै अहिले चाहिँ हडतालमा छन् बङ्गलादेशको, किनभने हाम्रो सुरक्षै भएन भने हामी अरूलाई के सुरक्षा दिने भन्ने खालको स्थिति छ। त्यसैले अब सेनाले पनि कति सम्हाल्न सक्छ, किनभने त्यो विगतमा त सेनाले विभिन्न चरणमा सम्हालेको पनि हो, बङ्गलादेशमा पटक पटक भएको थियो यस्तो किसिमको घटनाहरू, तर पनि योपल्ट चाहिँ नि त्यति सहजसँग सम्हालिएर जस्तो देखिएन, किनभने प्रधानमन्त्रीको निवासमा त्यसरी भिड चाहिँ नि प्रवेश गर्न खोज्दाखेरि अब सैनिक चाहिँ नि कारवाही गरेको भए सायद त्यो त्यो हदमा चाहिँ नि तोडफोड र एउटा त्यो त राष्ट्रिय नोक्सानी नै हो नि, त्यो त्यो हुने स्थिति आउने थिएन होला। त्यसैले त्यहाँ अस्तव्यस्तताको स्थिति चाहिँ एकाएक आएको चाहिँ होइन, अब मान्छेको जनआक्रोश चाहिँ विभिन्न रूपमा पोखिने क्रममा अब यो यो चाहिँ नि यो चरणमा पराकाष्ठमा आइपुग्यो, हामीले त्यो रूपमा देख्यौँ भनौँ न।
अधिकारीज्यू, जस्तो अब त्यसलाई विभिन्न कोणहरूबाट विश्लेषण भइरहेको छ, एकातिर लोकतन्त्रका नाममा जुन खालको निरङ्कुशता या अधिनायकवाद लाद्ने प्रयास शेख हसिनाले र उनको पार्टीका तर्फबाट पनि भनौँ न धेरैजसो ठाउँहरूमा जहाँ राजनीतिक नियुक्तिहरू होस् या अन्य चाहिँ क्षेत्रहरू होस् चाहिँ जहाँ पनि अवामी लिग नै चाहिँ सहभागी भयो भन्ने खालको जुन एउटा थियो र विरोधीहरूलाई थुन्ने विरोधीहरूको मत मन कहीँ पनि उनीहरूलाई चाहिँ राख्न नदिने जुन परिस्थिति एउटा सिर्जना भयो यो आन्तरिक कारण हो भनेर एक ढंगले विश्लेषण भइरहेको छ। अर्को के भइरहेको छ भने होइन वैश्विक कारण पनि हो, वैश्विक कारण पनि हो, त्यहाँ केही न केही रूपमा विदेशीहरू बङ्गलादेशमा चलखेल गर्न चाहन्थे, खास गरी हाम्रा छिमेकी दुई छिमेकी भारत र पाकिस्तानको आफ्नै खालको चाहिँ त्यहाँ स्वार्थ छ, चीन पनि अमेरिका पनि यहाँले अघि अलिकति भन्नुभयो अमेरिका सहितका चाहिँ पश्चिमेली मुलुकहरूको पनि अलिकति देखिन्थ्यो र जसरी त्यहाँ आर्थिक वृद्धिको चाहिँ तथ्याङ्कहरू बाहिर आइरहेका थिए त्यो वास्तविकताभन्दा अलिक केही न केही फरक थियो, आम मानिसहरू समस्यामै थिए, विद्यार्थीहरूले रोजगारी पाएका थिएनन्, त्यो त मूल मुद्दा नै अहिलेको आन्दोलनको भयो. यी यावत कुराहरूले त्यो एउटा आन्तरिक हो भन्ने र एउटा होइन, यो वैश्विक कारण हो, यसमा चाहिँ अन्तर्राष्ट्रिय स्वार्थहरूले यसमा काम गर्यो. श्रीलंका जसरी देखियो त्यो बंगलादेश अब त्यहाँ दोहोरियो, अब अर्कोतिर चाहिँ ध्यान जानेछ भनेर पनि विश्लेषण भइरहेको छ. यहाँलाई कस्तो लाग्छ, यी कुराहरू कसरी हेर्नुहुन्छ?
यो आन्तरिक कारण चाहिँ नि मलाई चाहिँ प्रमुख आन्तरिक कारण लाग्छ. अनि त्यसपछि अब बाहिरी शक्तिहरूले पनि अब जब आन्तरिक स्थिति अलिक खलबलिएको अलिक धमिलिएको हुन्छ नि, त्यो धमिलिएको पानीमा माछा मार्ने भन्ने एउटा भनाइ छ नि, त्यस्तै चाहिँ अब त्यो पानी धमिलिएको बेलामा चाहिँ नि बाहिरी शक्तिहरूले, यद्यपि बाहिरी शक्ति पनि अब कस्तो भने चीन र भारत दुइटैसँग चाहिँ नि शेख हसिना र उहाँको अवामी लिग पार्टीको सरकारले चाहिँ नि एउटा सन्तुलित किसिमको सम्बन्ध त राख्ने कोसिस गरेकै हो, गरिराखेकै थियो. र चाहिँ नि हालसालै पनि जुन चाहिँ नि जुन महिनामा गएको जुन महिनामा चाहिँ भारतमा निर्वाचन भएर त्यहाँ चाहिँ नरेन्द्र मोदीले अर्को पटकको लागि चाहिँ नि कार्यकाल सुरु गरेको बेलामा शपथ ग्रहणको समारोहमा अब यहाँका पनि प्रधानमन्त्री गएको बेलामा त्यहाँ शेख हसिना पनि पुग्नु भएको, त्यसपछि त्यसको लगत्तै 8-10 दिनपछि नै फेरि औपचारिक रूपमा द्विपक्षीय भ्रमण भएको शेख हसिना फेरि दिल्ली पुगेको, अनि त्यसको लगत्तै पछि फेरि चाहिँ नि 8-10 दिनपछि फेरि चिनको भ्रमणमा गएको, त्यसले गर्दा अलिकति सन्तुलित किसिमको चाहिँ नि कामहरू चाहिँ गर्न खोजेको हो. तर यो बिचमा केही पनि कुराहरू अलिकति बङ्गलादेशबाट चाहिँ सञ्चार माध्यमहरू चाहिँ अलिकति भनौँ स्वतन्त्र रूपमा चाहिँ नि हुन्छ नि खुला रूपमा क्रियाशील हुन नपाएका अवस्थामा अलिअलि कुराहरू चाहिँ नि केही पनि आएको थियो भने, अब बङ्गलादेशले उता बर्माबाट आएका चाहिँ रोहिङ्गाहरू यिनीहरूलाई पनि चाहिँ त्यहाँ एउटा क्षेत्र बनाएर राखेको स्थिति छ शरणार्थीहरूलाई. अब यतापट्टि चाहिँ नि चिनसँग चाहिँ सम्बन्धहरू राम्रो राखेर अब केही न केही पूर्वाधारका निर्माणहरू पुलहरू सडकहरूको निर्माणमा चाहिँ नि र एउटा प्रति व्यक्ति आएको सन्दर्भमा पनि चाहिँ बङ्गलादेशमा शेख हसिनाको 15 वर्ष कार्यकालमा चाहिँ नि केही कामहरू भएको तड्कारो मान्छेले अनुभूति गर्ने अनुभव गर्ने हिसाबले आर्थिक समृद्धि चाहिँ नि हासिल भएको. अब त्यसमा कतिपय चाहिँ प्रतिशतको हिसाबले त धेरै राम्रो चाहिँ नि भारतकै भन्दा पनि अगाडि बढेको भन्ने पनि कुराहरू आइराखेका हो. अब त्यस्तो अवस्था हुँदा हुँदै पनि बाहिरी शक्तिमा चाहिँ जस्तो के भने बङ्गलादेशको एउटा पार्ट छुट्याएर अनि म्यानमारको छुट्याएर अनि त्यसमा एउटा सानो एउटा एरिया बनाएर त्यो चाहिँ क्रिस्चियन स्टेट बनाउनलाई अमेरिकाले एउटा प्रपोज गरेको गोप्य रूपमा, र चाहिँ त्यहाँ एयरबेस एउटा चाहिँ नि सैनिक के अरे यो वायुसेनाको अखाडा बनाउन खोजेको, त्यसलाई चाहिँ नि शेख हसिनाले स्वीकार नगरेको भन्ने कारणले गर्दाखेरि भित्रभित्रै अमेरिकाको पनि अब राजनीतिक नेतृत्व तहभन्दा पनि अब सिआइए जस्ता चाहिँ नि एजेन्सीहरू क्रियाशील भएको भन्ने कुराहरू पनि आइराखेका हो. त्यसमा सत्यता छैन भन्न मिल्दैन, किनभनेदेखि अब यो व्यापक परिवेशमा यहाँले सोध्नु भएको जुन छ, अब अमेरिकालाई चाहिँ चिनले चिनलाई ठुलो प्रतिस्पर्धी मानिराखेको छ अमेरिकाले. अब त्यो चिनको चाहिँ एउटा प्रभाव क्षेत्र विस्तार नहोस् एसियामा चाहिँ नि धेरैतिर नजाउँ भनेर कता कता चाहिँ नि गौडा गौडामा थुन्न सकिन्छ, चिनी प्रभाव कम होस् भन्ने हिसाबले बङ्गलादेशमा पनि त्यहाँ चाहिँ एउटा के अरे वायुसेनाको अखाडा बनाएर अथवा त्यहाँबाट पनि मोनिटर गरेर त्यहाँबाट पनि रोकथाम गर्ने, त्यस्तै चाहिँ नि अब अफगानिस्तानमा पनि एउटा चाहिँ लाइनमा गएको थियो, पाकिस्तानमा त्यस्तै, अब हामी नेपाल पनि त्यही लाइनमा पर्छौँ. अब त्यहाँ कुन किसिमका गतिविधिहरू भइराखेका होलान्, सबै सैनिकै आधारमा मात्रै पनि हुँदैनन्, कोही चाहिँ नि विभिन्न सफ्ट पावर प्रयोग गर्ने भन्ने हुन्छ, अब त्यस्तो खालको चाहिँ नि परिस्थिति आइराखेको हुनाले बङ्गलादेशलाई त्यो कारणले पनि वैश्विक कारण जुन भन्नु हो त्यो कारणले पनि चाहिँ एउटा अहिलेको परिस्थितिमा अस्तव्यस्तताको स्थितिमा ल्याउनमा एउटा त्यसले काम गरेको छ. त्यसले चाहिँ अब सकारात्मक योगदान होइन कि अब नकारात्मक चाहिँ परिणति निकाल्ने स्थिति ल्याएको हो भन्न सकिन्छ.
आदरणीय श्रोता, हामी अन्तर सम्वादमा छौँ. सरकारी सेवामा आरक्षण व्यवस्थाको विरोधमा बंगलादेशमा शुरू भएको विद्यार्थी आन्दोलनले सत्ता ढलाएको छ. 15 वर्षदेखि शासन गरिरहेकी शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा मात्रै दिएकी छैनन् कि उनले देशै छाडेर भारतमा शरण लिएको सन्दर्भ छ. एकातिर क्रमिक रूपमा निर्वाचन का माध्यमबाट पटक पटक शासनमा रहेकी र लोकप्रिय बनिएकी शासकले राजीनामा दिएर देश छाड्नुपर्ने अवस्था जुन बंगलादेशमा सिर्जना भयो, यो घटनाले कैयौं सन्देशहरू दिएको र कतिपय संकेतहरू गरेको विश्लेषण अन्तर्राष्ट्रिय जगतमै गरिएको छ। यसबारे हामी राजनीतिक विश्लेषक ध्रुवारी अधिकारीसँग कुराकानी गरिरहेका छौं। अधिकारीज्यू, यहाँले अलिकति अघि सन्दर्भ उल्लेख गर्न खोज्नु भएको थियो, मैले अलि पछि गरौं भने, नेपालमा चाहिँ यसलाई लिएर नेपालमा पनि अलिक फरक फरक खालका दृष्टिकोणहरू र चाहिँ एउटा खालको भनौँ न भनाइहरू भइरहेका छन् कि यसलाई अब सत्ताको हिसाबले हेर्ने हो भने सरकारको एउटा आँखा छ, प्रतिपक्षीहरूको अर्को आँखा छ, भर्खरै सत्ताबाट बाहिरिनु परेको र अलिकति छटपटीमा देखिएको माओवादीले चाहिँ यसलाई अलि सन्तोषको सास फेरे जस्तो होइन है, अब तपाईँहरूले लोकतन्त्रको नाममा तपाईँले जे गर्नुभएको छ नि यो छुट हुँदो रहेनछ, त्यहाँ बंगलादेशले सिकायो भनेर उहाँहरूले भनिरहेको माओवादीका तर्फबाट त्यस्तो खालका कुराहरू आएको, सत्ताले र सत्तामा रहेका केही न केही भनौँ न अलि चाहिँ गरमपन्थीहरूले, नरमपन्थी भन्दा पनि अलि गरमपन्थीहरूले होइन यो आरक्षण लगायतको जुन कुराहरू कतिपय कुराहरू छ नि यसलाई होइन यसलाई चाहिँ संशोधन गरेर जानुपर्छ, यो भोलि हामीलाई यो टाउको दुखाइ बन्छ, मतलब दुईटा खालको आरक्षण विरोधीहरूले पनि यसलाई मौकाको रूपमा लिएको, आरक्षण पक्षधर भनिएकाहरूले पनि मौकाको रूपमा लिएको, जुन खालका धारणाहरू यहाँ आइरहेका छन् यसले पार्ने प्रभाव, हामी कहाँ पार्ने प्रभाव के हुन सक्छ?
हामी कहाँ पर्ने प्रभाव भनेको चाहिँ अब हेर्नुहोस्, अब छिमेकमा आगो लागि भयो भने तपाईँ कति सुरक्षित हुनुहुन्छ त्यस्तै हो। हाम्रो छिमेक भन्नाले अब 20-22 किलोमिटर 25 किलोमिटरको अन्तर त छ नेपालको पूर्वी सिमाना र बङ्गलादेश जोडिन, तर अब त्यहीँपरतिर हो हाम्रो छिमेकी भारत, भारतको फेरि सिमाना जोडिएको बङ्गलादेश, अनि भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, अब यो त चाहिँ नि भइहाल्यो।
अब
काला चाहिँ नि दक्षिण एसियाको चाहिँ स्थितिमा हामी छौँ, हामीलाई पनि त्यसले असर पार्छ। र जे कुरा चाहिँ अन्यत्र चाहिँ यो आरक्षणको कुरा जुन भन्नुभयो, जे कुरा अन्यत्र चाहिँ नि एउटा गलत किसिमको चाहिँ काम भएछ अथवा चाहिँ एउटा समयभन्दा बढी जान सकिँदैन अथवा एक तहमा भनौँ न अब सरकारी जागिर खाने भन्ने कुरामा गर्ने हो भने अवश्य के अरे अधिकृत तहमा प्रवेश गरेको मान्छेहरूले अब अधिकृत तहमा पुग्दाखेरि एउटा चाहिँ एक किसिमको आरक्षणको व्यवस्था भयो, त्योभन्दा माथिर चढ्नलाई त आफ्नो क्षमता कुशलता प्रदर्शन गरेर माथिर उक्लिने हो, त्यो पहिले पछि चाहिँ नि खुड्किलै पछि चाहिँ त्यस्तो गरेर जाँदाखेरि गलत हुँदो रहेछ, यो चाहिँ फापेन छरछिमेकमा भने हामी कहाँ पनि फाप्दैन भन्ने कुराहरू महसुस गर्नुपर्छ एउटा कुरा। अर्को कुरा के भने बहुमतको आधारमा अहिले चाहिँ दुईवटा ठुला पार्टीहरू मिलेर अब अत्यधिक दुई तिहाईकै बहुमत छ, अब जे पनि गर्न सकिन्छ भन्ने पनि एउटा दृष्टिकोण बन्या छ अहिले, तर त्यति सहज छैन त्यो, किनभने नेपालमा पनि एउटा जनस्तरमा चाहिँ नि असन्तुष्टि आक्रोश चाहिँ नि त्यो विकसित भइराखेकै स्थिति हो, त्यो बङ्गलादेशमा आएर वात्तै आएको भन्ने कुरो होइन, भइराखेकै छ, किनभने मान्छेमा चाहिँ एउटा बेरोजगारी भएर विदेश चाहिँ जानु परेछ, खाडीको मुलुकहरूमा जानु परेछ, कता कता जानु परेछ, अब लडाइँको भइरहेको देश युक्रेन र चाहिँ रुसको बिचमा पनि पुग्नु परेछ, अनेक अनेक चाहिँ ऊ छ, तिनका परिवारहरू यहाँ नेपालमा अस्त व्यस्त अवस्थामा छन्, बेवारिसी भइरहेका छन्, कति मारिएका छन्, यी सारा कुराहरूले गर्दा असन्तुष्टि व्याप्त छ, फेरि के भने महँगी बढिरहेको छ, असुरक्षा बढिरहेको छ, अनि रोजगारीको चाहिँ नि सम्भावनाहरू छैन, त्यसले गर्दाखेरि एउटा घुसमुखुसको वातावरण त यहाँ छ नै, त्यो कुनै बङ्गलादेश चाहिँदैन यहाँ छ नै, त्यो कुन बेलामा विस्फोटकको रूप लिन्छ त्यो कुरो चाहिँ थाहा हुँदैन, जसरी चाहिँ 63 सालमा पनि भयो, 46 सालमा पनि भयो, विस्फोटन भएर आउन सक्छ, जन आक्रोश चाहिँ नि, अब सानोतिनो उदाहरण दिने हो भने त्यो केही वर्ष अगाडि यो गुठी सम्बन्धी कुराहरू आउँदाखेरि त्यहाँ पनि जन आक्रोश चाहिँ नि अभिव्यक्त भयो, त्यसैले त्यस्तो स्थिति नआओस् भन्ने हो भने त्यो चाहिँ नि बेलैमा सन्देश लिनुपर्ने, त्यसबाट सिक्नुपर्ने, छिमेकमा आगो लाग्यो भने आफू असुरक्षित भइन्छ भन्ने कुरा महसुस गर्नुपर्ने, यो चाहिँ नि सत्तामा अहिले चाहिँ नि एउटा सङ्गठित रूपमा चाहिँ नि बसिरहेको सरकारले र त्यसका नेताहरूले चाहिँ नि त्यो कुरा ठम्म्याउनु सक्नु भएन भने कहिलेकाहीँ के हुन्छ भने समय चाहिँ घड्किसकेको हुन्छ, केही गरौँ ओखति भन्दा पनि भ्याइँदैन, त्यस्तो स्थिति नआओस् भनेर हामीले सावधान हुने एउटा ठुलो अवसर, हाम्रो ढोका बाहिरै आइसक्यो भन्ने कुरा यस्तो स्थिति आएछ भन्ने कुरा महसुस गरेर संयमित हुने, यी भ्रष्टाचार अनियमितताका कुराहरूलाई सम्बोधन गर्ने, यी सबै कुराहरू गरिएन भने त्यो सबैको आरोप आक्षेप पनि शासन गर्ने प्रशासन चलाउनेहरूले बेहोर्नु पर्ने स्थिति आउन सक्छ। त्यो त्यसबाट हामी चाहिँ मुक्त छौँ भन्ने कुरो चाहिँ बिल्कुल होइन।
जस्तो भनौँ न, अब यहाँले अघि एउटा सन्दर्भ उल्लेख गर्नुभयो, भर्खरै मात्रै निर्वाचन भएको मुलुकमा पनि जुन खालको असन्तुष्टिहरू थियो, मतले मात्रै, मत प्राप्त गर्नु मात्रै त्यसको वैधानिकता होइन भन्ने कुरा आन्दोलनले देखायो। यस्ता आन्दोलनहरू हामीले पनि भोगिआएका छौँ, बंगलादेशको मात्रै पनि उदाहरण हामीले लिइराख्नु पर्दैन। यद्यपि जसरी जुन क्षति भयो, 1000 मानिस करिब करिब बंगलादेशमा मारिए, त्यहाँ अस्थिरताको अवस्था छ, अब जसरी भनौँ न मोहम्मद युनुसलाई त्यहाँ चाहिँ अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा सरकारको नेतृत्व गर्ने भनेर विद्यार्थीहरूका तर्फबाट माग भए पनि त्यसमा कहीँ न कहीँ सहमति भएको भनिए पनि सेनाले त्यसमा अझै पनि स्पष्टता नदिएको भन्ने सन्दर्भ त्यहाँबाट आन्तरिक खबरहरू प्रवाहित भइ नै रहेका छन् भनेको एउटा अस्थिरतामा मुलुक फँसेको छ, प्रहरी र सेना बीचै समन्वय हुन सकिरहेको छैन, सेनाले अब शान्ति सुरक्षा हामी गर्छु भनेर चाहिँ जिम्मेवारी लिएको छ, प्रहरीले हड़ताल गरिरहेको छ, यी यावत समस्याहरू बंगलादेशले भर्खरै मात्रै बेहोरेको छ, बेहोरिरहेको छ, अझै यो कहिलेसम्म जान्छ थाहा छैन, त्यहाँ छिटपुट घटनाहरू अझै पनि नरोकिएका खबरहरू छन्। अब हाम्रा सन्दर्भमा पनि हामीले जसरी हामीले पनि अब यो भनौँ न एउटा आवधिक रूपमा आन्दोलन गर्दै परिवर्तन गर्दै आएको हो र प्रगति हुन सकिरहेको छैन, परिवर्तन भयो, राजनीतिक मुद्दाहरू कतिपय आए, कतिपय मानिसहरूले आरक्षण पनि पाए, कतिपय मानिसहरूले सत्ता पनि पाए, तर जुन आम चाहिँ दृष्टिकोण हो विकासको, समृद्धिको, शिक्षा, स्वास्थ्य लगायतका सेवाहरूमा चाहिँ कहीँ न कहीँ सहजताको यी यावत सन्दर्भहरू भइरहेका छैनन्। अब अहिले दुई तिहाईको सरकार छ, सरकारले थुप्रै कामहरू गर्न सक्छ, अब यसमा कसरी अगाडि बढ्नु चाहिँ राम्रो हुन्छ भनौँ न, भोलि फेरि आन्दोलनको परिस्थिति सिर्जना नहोस् भन्नका लागि अहिले अब संविधान संशोधनको कुराहरू पनि आइरहेको छ, यहाँ लामो समयदेखि चाहिँ यो समाजका विभिन्न क्षेत्रमा रहेर काम गरिरहनु भएको छ, पत्रकारिता गर्नुभयो, राजनीतिक विश्लेषण गरिरहनु भएको छ, के सुझाव छ, कसरी यी दलहरूले चाहिँ सम्भावित समस्याहरूलाई चाहिँ बाट जोगाउँदै सम्भावनाहरूका ढोकाहरू खोल्न सक्लान्?
अब यो अहिलेको सन्दर्भ चाहिँ नि तात्कालिक चाहिने कुराहरू, अब यसमा दीर्घकालमा गर्नुपर्ने कुराहरू दीर्घकालीन रूपमा स्थापित गर्नुपर्ने र कायम गर्नुपर्ने र सञ्चालन गर्नुपर्ने नीतिहरू, यसमा चाहिँ सन्तुलनहरू, जस्तो परराष्ट्र सम्बन्धमा पनि कुनै सन्तुलनको स्थिति देखिँदैन, कता के उत्तर दक्षिण पूर्व पश्चिम एउटा धेरै सन्तुलन मिलाउनु पनि धेरै कुशलताका साथ सञ्चालन गर्नुपर्ने कुराहरू छन्। जसरी अघि वैश्विक चाहिने प्रभाव भन्ने कुरा हो, त्यो कुराबाट पनि हामी रोकिनको लागि, हामी जोगिनको लागि सन्तुलित ढङ्गले काम गर्नुपर्नेमा अब त्यस्तो अनुभव नभएका अथवा नबुझेका मान्छेहरू त भन्नु भएन, हामीले नै मत दिएर निर्वाचित गरेर पठाएका हाम्रै देशभित्रका दाजुभाइ दिदीबहिनीहरूको कुरा छ। त्यसैले उहाँहरूमा के भने एउटा परिस्थितिले कता कता चाहिँ सङ्केत गरिरहेको छ त्यसलाई थम्याउन पनि सक्नु पर्यो छरछिमेकका घटनाबाट। अनि अर्को कुरा के भने सबैभन्दा ठुलो अहिले चाहिँ नि यतिखेर त अल्पकालीन, मध्यकालीन, दीर्घकालीन भन्ने हो छुट्याउने हो भने यतिखेर चाहिँ यो आर्थिक अनियमितता अथवा बोलीचाली व्यवस्थामा भ्रष्टाचारका कुराहरू व्यापक भइरहेका छन्, अनियमितता व्यापक भइरहेका छन्। भागभण्डाको नाउँमा एउटा योग्यताले खानुपर्ने, जानुपर्ने ठाउँमा राजदूतको नियुक्ति पनि चाहिँ के भने यो मेरो मान्छे, तेरो मान्छे, यो भागभण्डा, यो काङ्ग्रेसको, यो एमालेको, यस्तो किसिमको कुराहरू भएको हुनाले अब यो कुराहरू हटाउने, यो कुराहरू सङ्ग्लो पारेर देखाउन सक्ने, यो भ्रष्टाचार भनेको म गर्दिनँ, म गरेको छैन, म त्यस्ताको नजिक पनि बस्दिनँ भन्ने त बोलीले पत्याउने स्थिति नै छैन, कामले गरेर देखाएदेखि तै विषय केही होला। तर अहिले त जति भाषण गरे नि बिहानदेखि बेलुकासम्म चाहिँ सञ्चार माध्यमहरूमा छाइरहनु भएको छ मन्त्री प्रधानमन्त्रीहरू सबै, तर के भने त्यसले मान्छेलाई आश्वस्त गराउन सकेको छैन। एउटा म दृष्टान्त दिन्छु, उहाँहरूको आन्तरिक घरसारको चाहिँ लेखापढीबाट चाहिँ दुई वर्ष चाहिँ केपी ओलीले गर्ने, त्यसपछिको समय चाहिँ नि नेतृत्व चाहिँ सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्ने भन्ने चाहिँ उहाँहरूको बिचमा सहमति भयो। अब यो उहाँहरूको घर सञ्चालन गर्ने कुरा त घरसारको लिखतबाट हुने जस्तो
किसिमले
प्रस्तुत हुनु भएन नि।
यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद हजुर अधिकारीज्यू। हाम्रो निर्धारित समय सकिएको छ, आगामी दिनमा फेरि हामी यहाँसँग सम्वाद गर्नेछौँ, यहाँका दृष्टिकोणहरू आम समक्ष पुर्याउनेछौँ। अहिलेका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राजनीतिक विशेषक, दुर्वारी अधिकारी, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै शङ्कर भण्डारी, राजु थापा र सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।